नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
तीन दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री ओली भारतमा मोदीसँग भोलि भेट्ने। नेपालमा लगानी बढाउन भारतीय व्यवसायीलाई आग्रह।
सरकारद्वारा आज एकै दिन 30 सचिवको सरुवा। प्रेम कुमार राई गृह तथा राजन खनाल अर्थ मन्त्रालयमा।
यातायात व्यवस्था विभागबाट देशभरिका सबै सड़कको रूट इजाजत खुल्ला। यातायात समितिको सिफारिश बिना नै चाहेको रूटको इजाजत लिन सकिने।
दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गुन हेनलाई 24 वर्षको जेल सजाय। भ्रष्टाचार गरेको अभियोगमा 1,68,00,000 अमेरिकी डलर जरिवाना पनि।
र लगातार चौथो खेल जित्दै काठमाडौँ गोल्डेन्स डीपीएल क्रिकेटको क्वालिफायरमा विराट गोल्ड कप फुटबलको सेमी फाइनलमा झापा 11 र नेपाल आर्मी खेल्दै।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 र 478722 छ वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौं पुस्ता ढुक्क।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0557-412-595।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानी बढाउन भारतीय उद्योगी र व्यवसायीलाई आग्रह गर्नुभएको छ। तीन दिने राजकीय भ्रमणका लागि दिल्ली पुगेका ओलीले सरकारले भ्रष्टाचार रहित प्रशासनको कल्पना गरेको भन्दै भारतीय लगानीकर्तालाई नेपालमा कुनै प्रशासनिक झै झमेला नहुने दावी पनि गर्नुभएको छ। नेपाल तथा भारतका उद्योगी व्यवसायीको संयुक्त छलफलमा प्रधानमन्त्री ओलीले नेपालले दशकौंपछि स्थिर सरकार पाएकाले यसबाट लाभ लिन भारतीय व्यवसायीलाई आग्रह गर्नुभयो। भारतीय उद्योगी व्यवसायका कुरा आफूले ध्यानपूर्वक सुनेको भन्दै उहाँले लगानी सुरक्षाको वातावरण तयार गर्न सरकार तयार रहेको पनि बताउनुभयो। देशलाई समृद्धितर्फ लैजान आफूलाई जनादेश प्राप्त भएको भन्दै यसका लागि भारतीय निजी क्षेत्रका लगानीकर्तासँग हातेमालो गर्न आफू तयार रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो। सन् 2030 नेपाललाई मध्यम आय भएको राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य रहेकोले भारतीय व्यवसायीले आफ्नो लगानी नेपालमा विस्तार गरेर यसको लाभ लिनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो। संयुक्त छलफलमा भारतीय व्यवसायीले नेपालमा जलविद्युत, नवीकरणीय ऊर्जा तथा कृषि क्षेत्रमा लगानीका लागि वातावरण बने राम्रो हुने बताएका छन्।
व्यवसायीसँगको छलफलपछि नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने वातावरण अहिलेको सरकारले बनाउने दावी गर्नुभयो। स्वदेशमा नै रोजगारीको अवसर पाइने भएकाले कोही नेपालीले पनि विदेशमा पसिना बगाउनु नपर्ने उहाँले बताउनुभयो। प्रधानमन्त्री ओली अहिले नेपाली दूतावासले आयोजना गरिरहेको रात्रिभोजमा सहभागी हुनुहुन्छ। रात्रिभोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताका साथै कूटनीतिज्ञ र पत्रकारलाई आमन्त्रित गरिएको छ। भारतीय समकक्षी मोदी र ओली बीच औपचारिक भेटवार्ता भोलि हुने भए पनि अहिले नेपाली दूतावासमा पनि उहाँहरू बीच भेटवार्ता हुनेछ।
आज दिल्ली पुगेका प्रधानमन्त्री ओलीलाई विमानस्थलमा भारतका गृहमन्त्री राजनाथ सिंहले स्वागत गर्नुभएको थियो। प्रधानमन्त्री ओली भारतका राष्ट्रपतिको निवासमा पाहुनाका रूपमा बस्नु भएको छ। भोलि बिहान राष्ट्रपति भवनमा पुगेर मोदीले ओलीलाई औपचारिक स्वागत गर्नुहुनेछ। त्यसपछि भारतीय सेनाले ओलीलाई गार्ड अफ अनर दिनेछ। त्यसपछि प्रधानमन्त्री ओलीसित भारतीय राष्ट्रपति र उपराष्ट्रपतिले भेट्ने कार्यक्रम तय भएको छ। भारतका मुख्य विपक्षी कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले भने ओलीलाई आजै भेटिसक्नु भएको छ। भोलि नै प्रधानमन्त्री ओली राजघाटमा रहेको महात्मा गान्धीको समाधि स्थलमा पुग्ने र दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हैदराबाद हाउसमा शुरूमा भारत र नेपाल र भारतका प्रधानमन्त्रीहरूबीच एक्लै एक्लै वार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलसहित औपचारिक छलफल हुनेछ। दुवै नेताले दिल्लीबाटै वीरगंजमा रहेको एकीकृत चेकपोस्टको उद्घाटन गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। हैदराबाद हाउसमै दुई नेताको संयुक्त पत्रकार सम्मेलन पनि भोलि हुनेछ। प्रधानमन्त्री ओलीसित भारतीय विदेश मन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले भेट्ने कार्यक्रम छ भने भारतीय नेताहरूले पनि भोलि नै भेट्नेछन्। भारत भ्रमणको अन्तिम दिन आइतबार बिहान उत्तराखण्ड गएपछि प्रधानमन्त्री ओली बेलुकी स्वदेश फर्कनुहुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा हुनुहुन्छ। प्रधानमन्त्रीका रूपमा दोस्रो पटक भारत भ्रमणमा गएका ओलीबाट नागरिकले कस्तो अपेक्षा राखेका छन् त? मदन पौड्यालको रिपोर्ट।
प्रशान्त महासागरमा नेपाली ध्वजाबाज झण्डा
फहराएर
जहाज चलाउने भनेर कुरा गर्ने कहिले चलाउने?
प्रधानमन्त्री ओली भारतमा भेटघाटमा व्यस्त हुँदै गर्दा देशभित्र पनि चर्चा र चासो छ। अरू क्षेत्रले जस्तै नागरिकले पनि यो भ्रमणलाई उत्सुकताका साथ हेरेका छन्। प्रधानमन्त्री भएपछि पहिला भारतकै भ्रमण गर्ने पुरानै चलनलाई ओलीले पनि निरन्तरता दिएकोमा टीका टिप्पणी पनि सुनिएको छ। तर भ्रमणबाट राम्रै नतिजा आओस् भन्नुहुन्छ काठमाडौँको नयाँ बानेश्वरका अनिल शाह।
अब धेरै भ्रमणहरू पनि गर्नुहुन्न जस्तो लाग्छ मलाई। आफ्नै देशमा बसेर आफ्नो देशको समस्याको हल निकाल्नुपर्छ। अब भ्रमणमा विभिन्न उद्देश्य होला उहाँको, त्यो पनि राम्रै पाटो होला, त्यसबाट राम्रै केही आओस् होइन।
नेपाली नागरिकले भारत तर्फबाट हुने गरेको हेपाहा र मिचाहा व्यवहारको अन्त्य पनि चाहेका छन्। भारतलाई केही दिएर होइन, पुराना महत्वपूर्ण सम्झौता कार्यान्वयन गरेर भ्रमण सफल बनाउनुपर्छ। ललितपुर जाउला खेलका कृष्ण शरण कार्की।
पुराना भनौँ, अब कुन चाहिँ भनौँ, योभन्दा पहिला कुन सम्झौता गरे अरे त्यतिलाई मात्रै कार्यान्वयन गर्दै अहिले सबभन्दा ठुलो उपलब्धि हुन्थ्यो। अब नयाँ आउने भन्ने कुरा त सपना मात्रै हुन् सपना।
अझै पनि नागरिकले भारतले गरेको नाकाबन्दीको पीड़ा भने भुलिसकेका छैनन्। आत्मनिर्भर बन्न नसकेकै कारण विगतमा भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा दुःख झेल्नु परेको पाठ सिकेर अब लगानी भित्र्याउने र देशभित्रै आर्थिक गतिविधि बढाएर परनिर्भरता कम गर्दै लैजानेतर्फ ध्यान दिनुपर्छ भन्नेमा धेरैको जोड़ छ। काठमाडौँ थापाथलीका पृथ्वीराज उपाध्याय।
नेपाललाई फाइदा हुने गरी एग्रिमेन्ट गर्नु पर्यो, जेसुकै गरे पनि नेपाललाई एकदम फाइदा हुने गरी गर्नुपर्छ। इन्डियासँग झुकाव गरेर, इन्डियासँग झुकेर मोदीलाई केही खुसी पार्दै केही काम छैन। नेपाली राई र नेपाललाई केही राम्रो हुने गरी हुनु।
छिमेकी भएकै कारण भारतसँग राजनैतिक मात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक अनि भौगोलिक सम्बन्ध छ। अनि यसपटक आपसी सम्बन्ध नयाँ उचाइमा पुगोस्, तर अनावश्यक शिर झुकाएर लज्जाबोध देख्नु भने नपरोस् भन्नुहुन्छ ललितपुर बुङमतीका मंगललाल माली।
छिमेकी राष्ट्र हो भारतबाट केही कुरा हामीले लिनुपर्ने हुन्छ, भारतलाई हामीले केही कुरा दिनुपर्ने हुन्छ, त्यो कुरा चाहिँ लेनदेन चाहिँ भइरहन्छ। तर यो जमिनसँग सम्बन्धित, नदी नालासँग सम्बन्धित यो सम्झौता चाहिँ कहिले पनि नगरोस्।
वाम गठबन्धन नेतृत्वको नयाँ सरकारले आर्थिक समृद्धिलाई जोड़ दिएका बेला भएको भारत भ्रमणले सम्बन्ध सुधार र लगानी भित्र नै आशा त छँदैछ। अघिल्लो पटक नाकाबन्दीको सामना गरेर विश्वास जितेका ओलीले अहिलेको भारत भ्रमण देशको हित हुने गरी उपलब्धिमूलक बनाउन सकुन् भन्ने आम नागरिकको चाहना छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। सरकारले आज एकै दिन 30 जना सचिवको सरुवा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण शुरू हुनु अघि 30 जना सचिवको सरुवा गरिएको हो। प्रेमबहादुर राईलाई गृह मन्त्रालयमा, राजन खनाललाई अर्थ मन्त्रालयमा, शंकर प्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालय, महेन्द्रमान गुरूङलाई संचार मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै लालशंकर घिमरे प्रधानमन्त्रीको कार्यालय, मोहन कृष्ण सापकोटा युवा तथा खेलकुद, महेश्वर नेउपाने अख्तियार दुरूपयोग अनुसन्धान आयोग, देवेन्द्र कार्की नेपाल ट्रस्टको कार्यालयमा पुग्नु भएको छ। अर्जुन कुमार कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, खगराज बराल शिक्षा मन्त्रालय, मधुप्रसाद रेग्मी सार्वजनिक खरिद अनुगमनको कार्यालय, महेश दाल श्रम तथा रोजगार, लक्ष्मण प्रसाद मैनाली प्रधानमन्त्रीको कार्यालयमा सचिव सरुवा हुनुभएको छ। यसै गरी मधुसूदन अधिकारी भौतिक योजना मन्त्रालय, युवक दोज जीसी कृषि, विश्वनाथ ओली वन, कृष्णराज बीसी खानेपानी, गजेन्द्र कुमार ठाकुर शिक्षा तथा विज्ञान प्रविधि, सञ्चय संजय शर्मा ऊर्जा तथा सिंचाई, विष्णुप्रसाद लम्साल रक्षा मन्त्रालयमा सरुवा हुनुभएको छ। यस्तै अनिल ठाकुरको राष्ट्रिय महिला आयोग, शरद चन्द्र पौडेलको राष्ट्रिय योजना आयोग, विनोद केसीको राष्ट्रपतिको कार्यालय, भुवन प्रसाद पौडेलको सूचना आयोग, यादव प्रसाद कोइरालाको काठमाडौँ महानगरपालिकामा सरुवा भएको छ। सरकारले अर्थ, ऊर्जा, जलस्रोत तथा सिंचाई, शिक्षा, विज्ञान तथा प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुईजना सचिव राख्ने निर्णय गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा भने तीनजना सचिवको दरबन्दी कायम गरिएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
आइपुग्यो आइपुग्यो, बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
6 वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 सिसी, 100 सिसी, 110 सिसी, 125 सिसी र 150 सिसी सम्मका मोटरसाइकलहरूका साथै 110 सिसीको स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर अधिराज्य भएका आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिर्ता मोड,
सप्तरी एक
कञ्चनपुर, महेन्द्रनगर फासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्रनगर,
सिरहा लहान
र नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर, सम्पर्क 98512016 46,
वेबसाइट www.ramanmotor.com।
प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन, फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
तपाईँ हामी सबै मिली गरौँ एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं। आमा नारी, छोरी नारी, श्रीमतीनी नारी, पढ्न नछुटुन है कोही, गरौं खबरदारी।
USA ID को आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 3 दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री ओली भारतमा, मोदीसँग भोलि भेट्ने, नेपालमा लगानी बढाउन भारतीय व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह, सरकारद्वारा आज एकै दिन 30 सचिवको सरुवा लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। यातायातमा सिन्डिकेट तोड्ने अभियानमा रहेको सरकारले देशभरिका सबै सड़कको रूट इजाजत खुल्ला गरेको छ। यातायात व्यवस्था विभागले रूट इजाजत लिन चाहने सबै कम्पनीलाई अनुमति दिन मातहतका यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिएको हो। विभागको यो निर्देशनपछि यातायातमा रहेको सिन्डिकेट देशभरबाट हट्ने विश्वास गरिएको छ। विभागले गएको आइतबार यातायात सम्बन्धी पुराना 3 निर्देशिका संशोधन गर्दै 6 नयाँ निर्देशिका जारी गरेको थियो। संशोधित कार्यविधि बमोजिम मातहतका कार्यालयलाई पत्राचार गरिएको विभागका प्रवक्ता तुलसीराम अरियालले जानकारी दिनुभयो। नयाँ रूट पर्मिट लिन यातायात समितिको सिफारिश लिनुपर्ने व्यवस्था हटाइएकाले अब जुनसुकै कम्पनीका गाड़ीले सबै सड़कमा निर्वाध गुड्न पाउने अरियालको दावी छ। यातायात कम्पनीलाई विभागमा दर्ता भई रूट पर्मिट लिन यातायात कार्यालयमा निवेदन दिन पनि विभागले आह्वान गरेको छ।
यसैबीच बझाङमा जीप चालकहरूले मनोमानी ढंगले भाड़ा उठाउने गरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय बझाङले कच्ची सड़क र पक्की सड़कको भाड़ा निर्धारण गरेको भए पनि चालकले मनोमानी तरिकाले यात्रुसित दोब्बर तेब्बर बढ़ी भाड़ा लिने गरेका छन्। जिल्ला प्रशासन कार्यालयले कच्ची सड़कमा प्रति किलोमिटर 10 रूपियाँ र पक्की सड़कमा 4 रूपियाँ लिन पाउने गरी गाड़ी भाड़ा निर्धारण गरे पनि चालकले भने प्रति किलोमिटर 20 रूपियाँसम्म लिने गरेका यात्रुहरूको गुनासो छ।
प्रदेश नम्बर पाँचको मन्त्री परिषदको आज बसेको बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। नीति तथा कार्यक्रम पर्सि आइतबार बस्ने प्रदेश सभाको बैठकमा प्रस्तुत हुनेछ। आजको बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णय समेत गरेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्री परिषद बैठकले नीति तथा कार्यक्रममाथि छलफल गरी केही थपघट गरी पारित गरेको हो। मन्त्री चौधरीका अनुसार प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 1,02,00,00,000 रूपियाँ बराबरको बजेट ल्याउने र बजेट नीति तथा कार्यक्रममै केन्द्रित रहेर आउने समेत जानकारी दिनुभयो।
सरकारले वैशाख 2 गतेदेखि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान शुरू गर्ने भएको छ। काठमाडौँमा आज भएको कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले वैशाख 2 गतेदेखि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन हुने जानकारी दिनुभएको हो। उहाँका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका एकजना विद्यार्थीलाई भर्ना गराउनुहुनेछ। एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व पहुँचको सुनिश्चितता र सिकाइको स्थायित्व भन्ने भावनासहित विपन्न गरीब सीमान्तकृत लोपोन्मुख र पिछडिएको वर्गका एकजना बालबालिकालाई न्यूनतम स्टेशनरी र पोसाकको व्यवस्थासहित भर्ना गरिदिन मन्त्री पोखरेलले सबैलाई आग्रह पनि गर्नुभयो।
देशभर औषधिको अभाव भएपछि तत्काल व्यवस्थापन गर्न भन्दै सरकारले 25 करोड़ रूपियाँ विनियोजन गरेको छ। तत्कालको अभाव टार्न रकम विनियोजन गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको पुनर्जागरण महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख भोगेन्द्र डोटेलका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय र 50 शैया भएका अस्पतालका लागि रकम विनियोजन गरिएको हो। देशका धेरै ठाउँमा अत्यावश्यक औषधिको अभाव हुँदा बिरामी मर्कामा परेका छन्। तर कतिपय ठाउँमा भएका औषधिको व्यवस्थापन सही तरिकाले नहुँदा औषधि त्यसै खेर जाने अवस्थामा पुगेका छन्। अहिले ग्रामीण पहाड़ी भेगका अस्पताल तथा स्वास्थ्य संस्थामा औषधिको अभाव छ।
जिल्ला शिक्षा कार्यालय कास्कीका दुईजना प्राविधिक 1,00,000 रूपियाँ घुससहित पक्राउ परेका छन्। कास्कीको मादी गाउँपालिकाका दुई सामुदायिक आधारभूत विद्यालयबाट घुस लिँदै गरेका इन्जिनियर छविन्द्र विक्रम खाँड र इन्जिनियर प्रदीप कुमार बानिया पक्राउ परेका हुन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराले गोप्य सूचनाको आधारमा पोखराको एक रेस्टुरेन्टबाट उनीहरूलाई घुस लिँदै गर्दा पक्रेको हो।
कायमुकायम प्रधान न्यायाधीश दीपक राज जोशीले न्यायाधीशले सम्पत्ति सार्वजनिक गर्न कुनै अप्ठ्यारो नभएको बताउनु भएको छ। न्यायिक पत्रकार संघको भेटमा आज उहाँले सरकारले सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानून बनाएमा न्यायाधीशलाई सम्पत्ति सार्वजनिक गर्न कुनै आपत्ति नहुने बताउनु भएको हो। न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गरिनुपर्ने माग भइरहेको सन्दर्भमा जोशीले अहिलेसम्म त्यस खालको कानून नबनेको र कानून बने सार्वजनिक गरिने बताउनुभयो।
नेपालसँग जोडिएको भारतको सीमा क्षेत्रमा कुखुरामा बर्ड फ्लू देखिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ। अहिलेसम्म नेपालमा बर्ड फ्लूको संक्रमण नदेखिए पनि सीमामा सतर्कता अपनाइएको हो। पशु सेवा विभागका महानिर्देशक डाक्टर विमल कुमार निर्मलका अनुसार नेपालका कुनै पनि क्षेत्रमा अहिलेसम्म बर्ड फ्लू देखिया परेको छैन। तर भारतीय सीमा क्षेत्रमा बर्ड फ्लू देखिएका कारण त्यसका निकटमा रहेका रूपन्देही, कपिलवस्तु, नवलपरासी र चितवनमा उच्च सतर्कता अपनाइएको छ। बर्ड फ्लूको भाइरस H5N1 नदेखिए पनि इन्फ्लुएन्जा H9 लो प्याथोजेनिक संक्रमणले कुखुरा मर्ने गरेका कारण किसान भने चिन्तित भएका छन्। निर्देशक निर्मलका अनुसार सहसचिवको नेतृत्वमा ती जिल्लामा अनुगमन गरिनेछ।
उखुको न्यूनतम मूल्य तय नभए पनि तराईका जिल्लामा यस सिजनको उखु क्रसिङ अन्तिम चरणमा पुगेको छ। सर्लाहीको इन्दुशंकर चिनी कारखाना र महोत्तरीको एभरेस्ट सुगर मिलले दुई दिनपछि क्रसिङ बन्द गर्ने सूचना निकालेका छन्। गएको भदौदेखि उखुको मूल्य निर्धारण गर्न पटक पटक वार्ता भए पनि न्यूनतम मूल्य नतोकिँदै किसानको खेतमा उखु सकिएको छ। किसानले यस वर्ष उखुको मूल्य प्रति क्विन्टल 566 रूपियाँ हुनुपर्ने माग गरेका छन्। उद्योगीले भने सरकारले चिनीको भन्सार महसुल बढाएर 40% नपुर्याएसम्म यो मूल्य किसानलाई दिन नसकिने अडान राखेपछि मूल्य निर्धारण हुन नसकेको हो। समयमै उखुको भुक्तानी नगरेको भन्दै केही दिन अघि किसानहरूले आन्दोलन गरेपछि चिनी उद्योगले हिजोदेखि भुक्तानी दिन शुरू गरेका छन्। सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण सुगर मिल, महोत्तरीको रामनगरमा रहेको एभरेस्ट सुगर मिल, रौतहटको गरूडामा रहेको श्रीराम सुगर मिल्स पनि उखु क्रसिङ भोलिदेखि बन्द गर्दैछन्।
नेपाल वायु सेवा निगमले ल्याउन लागेको वाइड बडी विमानको व्यावसायिक उडान असारदेखि शुरू हुने भएको छ। निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइड बडी विमानमध्ये पहिलो विमान असारदेखि व्यावसायिक उडान गर्ने गरी नेपाल आउन लागेको छ। निगमले ल्याउन लागेको पहिलो विमान आउने जेठको तेस्रो साता काठमाडौँ आइपुग्दैछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान आइपुगेको 15 दिनभित्र सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गर्ने तयारी भइरहेको निगमका महाप्रबन्धक सुगत रत्न कंसाकारले जानकारी दिनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईको विदेश जाने चाहना अब टेक्सस एजुकेशन एकाडेमीले पूरा गर्छ। जापानको जुनसुकै सिटीमा अध्ययन गर्दै काम गर्ने अवसर अब नछुटाउनुहोस्।
हाम्रा विशेषताहरू:
पार्ट टाइम जब सपोर्ट,
भिसा नलागे पैसा नलाग्ने,
ग्याप कुनै चिन्ता छैन, प्लस टू ब्याचलर वा मास्टर्स गरेकाले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क टेक्सास एजुकेशन एकाडेमी प्राइभेट लिमिटेड, कालीमाटी चोक काठमाडौँ। फोन नम्बर 42707010 42707010।
अक्टोबर 2018 इन्टेकका लागि भाषा कक्षाहरू, सेमिनार र इन्टरभ्यूका साथै न्याट प्रिपेरेसन कक्षा पनि सञ्चालन भइरहेको छ।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 0142-9961 र 62। वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
चस्मा बनाउने तालिमको लागि भर्ना खुल्यो।
पीटीभीटीबाट सम्बन्धन प्राप्त हुम्ले नेपाल ट्रेडिङ कम्पनी प्रालीमा 3 महिने सिपमूलक तालिम जुनियर अप्टिकल डिस्पेन्सरमा सीमित कोटा भएकोले समयमै सम्पर्क गर्नुहोला। योग्यता कम्तीमा 10 कक्षा पास।
तालिम पश्चात उत्कृष्ट प्रशिक्षार्थीलाई रोजगारको समेत व्यवस्था छ। तालिम पश्चात प्राप्त हुने अन्य अवसरहरू:
आँखा अस्पतालहरूमा वा चस्मा उद्योगहरूमा रोजगारीको अवसर,
विदेशमा रोजगारको अवसर,
चस्मा व्यवसायमा स्वरोजगारको अवसर,
चस्मा व्यवसाय गर्न इच्छुकलाई सञ्चालनका लागि सहयोग दिने। विस्तृत जानकारीका लागि
होमली नेपाल ट्रेडिङ, ताम्राकाट प्लाजा, हनुमान ढोका, काठमाडौँ।
फोन 01-42-23-842।
मोबाइल 98-5-11-38-897 98-5-10-39-292।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका धनुषा शहीद नगरका दिलीप कुमार यादव र उनका साथी राधेश्याम यादवलाई जिल्ला अदालत धनुषाले पूर्वपक्षका लागि थुनामा पठाएको छ। 19 वर्षीय छोरी स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव जलाएको अभियोगमा पक्राउ परेका उनीहरूलाई थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार काठमाडौँको नासा कलेजमा कक्षा 12मा अध्ययनरत स्नेहाले आफूले रोजेको केटासँग विवाह गर्ने जिद्दी गरेका कारण बुवा दिलीपले फागुन 8मा उनलाई जनकपुरमा लगेर कुटपिट गरी हत्या गरेका थिए।
कैलालीको धनगढ़ी उपमहानगरपालिका 11 बेलामा करेन्ट लागेर एक बालकको ज्यान गएको छ भने अरू 3 जना घाइते भएका छन्। करेन्ट लागेर वनखेतका 14 वर्षीय अमन चौधरीको ज्यान गएको हो। घाइते भएका 3 जनाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
संखुवा सभाको भोटे खोला गाउँपालिका 3 रुइदाकमा आग लागि हुँदा चुन्दाक लामाको घर जलेर नष्ट भएको छ। खाना पकाउने क्रममा आगो सल्किँदा काठले बनेको लामाको घर पूर्ण रूपमा नष्ट भएको प्रहरी निरीक्षक वेद प्रसाद गौतमले बताउनुभयो।
मकवानपुरको गढ़ी गाउँपालिकाले प्रत्येक वडामा पुराना र लामो दूरीका सड़कलाई उच्च प्राथमिकताका साथ स्थायी रूपमा पिच गर्ने काम शुरू गरेको छ। गढ़ीका 8 वटा वडामा 25 लाख रूपियाँका दरले ठूला सड़कलाई पिच गर्ने कार्यक्रम शुरू गरिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले जानकारी दिनुभयो।
सबै वडा सचिवको सरूवा भएपछि खोटाङको जन्ते ढुङ्गा गाउँपालिका वडा सचिवविहीन बनेको छ। 6 वटा वडा मध्ये 6 नम्बर वडामा कार्यरत वडा सचिव शम्भु आचार्य पनि सरूवा भएर सोलुखुम्बु गएपछि गाउँपालिका वडा सचिवविहीन बनेको हो।
स्याङ्जाको गोलकोट नगरपालिका 4 निलुवामा पर्यटक आकर्षित गर्न भोलिदेखि महशिकार महोत्सव हुँदैछ। निलुवा पर्यटकीय क्षेत्र प्रबन्धन समितिको आयोजनामा हुन लागेको महोत्सवमा भीड़मा रहेका 20 वटा भन्दा बढ़ी मौरीका गोलाबाट मह काडिने समितिका अध्यक्ष ओमकार सुवेदीले जानकारी दिनुभयो।
नेपाली भाषा र साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुर्याए बापत भारत सिक्किमका कवि वीरू वाङदेललाई जसराज किराँती साहित्य पुरस्कारबाट सम्मान गरिएको छ। जसराज किराँती साहित्य प्रतिष्ठानले आज गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार बैरागी काइलाले नगद 50,000 रूपियाँ सहित उहाँलाई सम्मान गर्नुभएको हो। वाङदेलका कविता संग्रहमा सूर्य अघि उभिएको छाया, आहट माने भन्ज्याङ, एउटा सामाजिक उपन्यास लगायत कृति प्रकाशित छन्।
मेरो पनि भन्नु छ।
भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेको खबर उज्यालोमा सुनेर रविन्द्र कुँवर उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, बन्द हड़ताल आन्दोलन विकास विरोधी कार्यको प्रतिबन्ध लगाउने हो भने यसरी कसैलाई पनि आऊ भनिराख्नु पर्दैन। आन्दोलन तोड़फोड़ र चक्काजाम अन्त्यको घोषणा गर्नुहोस्, भोलिदेखि देशी तथा विदेशी लगानीकर्ताको ओइरो लाग्नेछ।
यसै विषयमा पदम भट्टराई लेख्नुहुन्छ, पहिला देशमा भएका व्यवसायलाई ढुक्कसँग काम गर्ने वातावरण मिलाउनुहोस् प्रधानमन्त्रीज्यू, अनि विदेशी लगानीको आशा गरौंला।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले 100 दिने कार्ययोजना सार्वजनिक गरेको खबर उज्यालो अनलाइनमा पढेर शंकर भट्टराई फेसबुकमा लेख्नुहुन्छ, ल अब धमाधम काम गरौं, आजसम्म गफ मात्रै धेरै गरे मन्त्रीहरूले, यो कार्ययोजना चाहिँ कागजमै सीमित नहोस्।
कास्कीका जिल्ला शिक्षा कार्यालयका इन्जिनियरहरू छविन्द्र खाँड र प्रदीप कुमार बानियाले घुस लिँदै गर्दा पक्राउ परेको विषयको खबर उज्यालो अनलाइनमा पढेर लक्ष्मण बहादुर सुनार उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, कड़ा कार्यवाही हुनै पर्यो यस्ता घुसखोरीहरूलाई, ताकि आउने दिनमा यस्ता खबर सुन्न नपरोस्।
अनि यातायात क्षेत्रमा भइरहेको सिन्डिकेट हटाउन सरकारले गरिरहेको कामका विषयमा स्वनूप तिमिलसेना ट्वीटरमा लेख्नुहुन्छ, यो पटक सिन्डिकेट विरूद्ध सरकार उत्रेर राम्रै गर्यो, अब देशभर भइरहेको यातायात क्षेत्रको सिन्डिकेट हटाउनु पर्यो, काठमाडौँभित्र भन्दा पनि बाहिरको अवस्था झन भयावह छ सरकार।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र विष्णु विश्वकर्मा। अब विदेशको खबर। दक्षिण कोरियाकै पूर्व राष्ट्रपति पार्क गुन हेलाई 24 वर्षको जेल सजाय भएको छ। भ्रष्टाचार मुद्दा खेपिरहेकी पार्कलाई कोरियाली अदालतले 24 वर्षको जेल सजायसँगै 1,68,00,000 अमेरिकी डलर जरिवाना तोकेको युनहप समाचार संस्थाले जनाएको छ। 64 वर्षीय पार्क विरूद्ध पदको दुरूपयोग गरेको, राज्यको गोप्य सूचना चुहावट गरेको तथा घुस लिएको आरोप लागेको थियो। भ्रष्टाचारको आरोपमा पदबाट अपदस्थ भएकी पार्क 1 वर्ष अघि पक्राउ परेकी थिइन्। अदालतले आफू विरूद्ध पक्षपाती व्यवहार गरेको भन्दै पहिलेदेखि रुष्ट पार्क भने फैसलाका बेला अदालतमा उपस्थित नभएको युनहपले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। धनगढ़ी प्रिमियर लीग डीपीएल क्रिकेटमा लगातार चौथो खेल जित्दै काठमाण्डु गोल्डेन्स क्वालिफायरमा पुगेको छ। धनगढ़ीमा आज भएको एकमात्र खेलमा काठमाण्डुले विराटनगर किङ्सलाई 5 विकेटले हराएको हो। जितका लागि पाएको 165 रनको लक्ष्य काठमाण्डु गोल्डेन्सले अन्तिम बलमा पूरा गरेको हो। अन्तिम बलमा छक्का हानेर टीमलाई जिताउने कप्तान ज्ञानेन्द्र मल्ल 68 रनमा नट आउट रहे। भूपेन्द्र थापाले 36 रन बनाए। पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित 20 ओभरमा 8 विकेटको क्षतिमा 164 रन बनाएको थियो। विराटनगरका लागि बाबर हयातले 67 तथा दिलीप नाथले 33 रन बनाए। आजको जितपछि शीर्ष स्थानमा कायम रहेको काठमाण्डु समूह चरणमा पहिलो वा दोस्रो हुँदै निश्चित भएको छ। चार मध्ये 2 खेलमा जित र 2 खेलमा हार बेहोरेको विराटनगर भने 4 अङ्कसहित तेस्रो स्थानमा छ। 3 खेलबाट 4 अङ्क बटुलेको महेन्द्रनगर युनाइटेड रन रेटका आधारमा दोस्रो र 4 खेलबाटै 4 अङ्क बटुलेको धनगढ़ी टीम चौराहा चौथो स्थानमा छ। 3 खेलबाट 2 अङ्क बटुलेको सीवाईसी अतरियाको अघिल्लो चरण पुग्ने सम्भावना कायमै छ। आफूले खेलेका सबै 4 खेल हारेको रूपन्देही च्यालेन्जर्स समूह चरणमा 1 खेल खेल्न बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाल आर्मी विराट गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। विराटनगरमा भर्खरै सकिएको पहिलो सेमी फाइनलमा झापा 11 1-0 हराउँदै आर्मी फाइनलमा पुगेको हो। आर्मीलाई जिताउन खेलको एकमात्र गोल विमल पाण्डेले गरेका थिए। काठमाडौँ बाहिर पहिलोपल्ट फ्लड लाइटमा आयोजना गरिएको यो प्रतियोगिताको विजेताले 12,71,000 रूपियाँ नगद पुरस्कार पाउनेछ। अन्तिममा प्रधानमन्त्रीको भारत भ्रमण सम्बन्धी खबर। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच अहिले एक्ला एक्लै भेटवार्ता भइरहेको छ। नेपाली दूतावासले नयाँ दिल्लीमा आयोजना गरेको रात्रिभोजमा पुगेका नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओली बीच अनौपचारिक रूपमा एक्ला एक्लै वार्ता भइरहेको हो। भारतीय समकक्षी मोदीसित ओलीले भोलि औपचारिक भेटवार्ता गर्ने भनिए पनि दूतावासमा उहाँहरू दुईजना बीच अहिले एक्ला एक्लै वार्ता भइरहेको हो। यो खबरसँगै विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि नेपाल दर्पणमा आजका मुख्य खबर।
तीन दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री ओली भारतमा, नेपालमा लगानी बढाउन भारतीय व्यवसायीलाई आग्रह।
सरकारद्वारा आज एक दिन 30 सचिवको सरुवा, प्रेम कुमार राई गृह तथा राजन खनाल अर्थ मन्त्रालयमा।
यातायात व्यवस्था विभागबाट देशभरिका सबै सड़कको रूट इजाजत खुल्ला, यातायात समितिको सिफारिश बिना नै चाहेको रूटको इजाजत लिन सकिने।
दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गुन हेलाई 24 वर्षको जेल सजाय, भ्रष्टाचार गरेको अभियोगमा 1,68,00,000 अमेरिकी डलर जरिवाना पनि।
र लगातार चौथो खेल जित्दै काठमाडौँ गोल्डेन्स डीपीएल क्रिकेटको क्वालिफायरमा, झापा 11 हराउँदै आर्मी विराट गोल्ड कप फुटबलको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सशिन्द्र गौतम र सुरेश महर्जनसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।